بڑھتا ہوا نظر نہیں آتا ہے. تو اس لیے پاکستان کو آن بورڈ لینا جو ہے بہت ضروری ہے. ہندوستان جو ہے اس کی اپنی 2 بلین سے زیادہ کی وہاں انفراسٹرکچرل کمٹمنٹ ہے, اور بھی اس کے دوسرے آبجیکٹیوز بھی ہیں, وہ بھی پیس چاہتا ہے, چین بھی پیس چاہتا ہے, رشیا جو ہے اچھا وہ بھی نروس ہے اور نہیں چاہتا ہے کہ یہ طالبان کی حکومت یہاں آئے, جس کی وجہ سے سینٹرل ایشین ریپبلکس جو ہیں وہاں مسائل پیدا ہوں. تو ایک اپیرنٹلی کنسنسس جو ہے وہ یہ تو نظر آتا ہے کہ یہ جتنے پلیئرز ہیں بشمول پاکستان, ہندوستان کے اور افغانستان کے, جن کا کنسرن اس وقت یہ ہے کہ طالبان جو ہیں ان کے ساتھ کسی طرح ان کو قابو میں لایا جائے اور ملٹری آپشن کی بجائے سیاسی آپشن جو ہے اس کو استعمال کیا جائے اور ایک پیس پروسیس جو ہے اس کو جاری کیا جائے. لیکن طالبان جو ہیں وہ اس وقت اس موڈ میں نظر نہیں آ رہے ہیں. اور دوسرا, طالبان کے اندر فیکشنلائزیشن جو ہو گئی ہے اور ایک سینٹرل کمانڈ جو ہے اچھا وہ موجود نہیں ہے, تو اس لیے مشکلات بڑھ گئی ہیں کہ کون سے طالبان اور کون سے فیکشنز جو ہیں ان کے ساتھ بات چیت کی جائے. اور جیسے آپ نے کہا کہ داعش جو ہے اچھا وہ بھی ایک گروپ کے طور پہ وہاں ایمرج کر رہی ہے,
نئی قوت آپس میں لڑائی کر رہی ہے, جی.
تو یہ وہ سارے مسائل ہیں جو کہ ہمیں دیکھنے ہیں. اور راحیل شریف صاحب کی وزٹ جو ہے اچھا وہ اسی کا ایک تسلسل ہے کہ کس طریقے سے ایک پیس کا پروسیس جو ہے اس کو دوبارہ انیشیٹ کر لیا جائے. لیکن یہ سارے آڈز جو ہیں یہ ہمیں اس میں نظر آتے ہیں.
اچھا ہمیں, ہمارے ساتھ رہیے گا, آپ ہمارے ساتھ سیکنڈ سیگمنٹ میں بھی ہوں گے. ہمیں جوائن کیا ہے بریگیڈیئر محمود شاہ صاحب نے. محمود شاہ صاحب, یہ فرمائیے کہ گزشتہ دنوں خاصی سرد مہری آ گئی تھی پاکستان اور افغانستان کے تعلقات میں, اور افغانستان کی طرف سے مسلسل الزامات لگائے جا رہے تھے, لیکن ہارٹ آف ایشیا کانفرنس میں جب وہاں پر سربراہوں کی ملاقات ہوئی اور پھر چین اور امریکہ کے نمائندوں کے ساتھ ان دونوں ملکوں کی ملاقاتیں ہوئیں, تو ایسا محسوس ہوتا ہے کہ اب تعلقات میں کچھ بہتری آ رہی ہے. اس دوران ظاہر ہے کہ پاکستان کی کوششیں رہی ہیں کہ مذاکرات ہوں, اور اب آرمی چیف نے دورہ کیا ہے, کیا سگنیفیکنس ہے اس دورے کی اور کتنا متعلق ہے یہ ان کوششوں سے جو پاکستان, چین یا امریکہ اس خطے میں قائم امن کے لیے کر رہے ہیں؟
افغانستان کا جو سچویشن ہے وہ پاکستان کے لیے بہت اہم ہے, کیونکہ وہاں پر امن ہوگا تو پاکستان میں امن ہوگا, اور اس کے علاوہ وہاں پر کافی ساری جو ہے تحریکیں ہیں, ڈائنمکس ہیں, جیسے آپ نے طالبان کا ذکر کیا, اور افغانستان حکومت کے اندر جو ہے کچھ لوگ ہیں کہ مذاکرات ہو, کچھ کہتے ہیں کہ مذاکرات نہ ہو. انڈیا کے پوجی اعظم نے وہاں پر وزٹ کیا 2-3 دن پہلے, اور جو پاکستان چاہتا ہے کہ وہاں کی جو صورتحال ہے اس کو کسی نہ کسی طریقے سے قابو میں لایا جائے,
اسٹیبلائز کیا جائے.
جی, وہ پاکستان جو ہے وہ افغانستان کے ساتھ اس نے مدد کرنے کے لیے تیار ہے, اور جو آرمی چیف ہے پاکستان کے وہ گئے ہیں. یہی جو اس کے مختلف ڈائنمکس ہیں ان کو جو ہے خیال میں رکھ کے اور ایک سولوشن کی طرف بڑھا جائے, میرے خیال میں یہ اس کا حصہ ہے. پاکستان کی آرمی چیف وہاں وزٹ کر رہے ہیں.
اچھا یہ بتائیے مجھے شاہ صاحب کہ آپ ظاہر ہے کہ سیکیورٹی سے آپ کا تعلق ہے اور آپ اس معاملے میں خاصی مہارت رکھتے ہیں, کہ جو اس وقت صورتحال ہے افغانستان میں, جو طالبان ہیں وہ بٹ چکے ہیں, ان کے درمیان کوئی مرکزی قیادت نہیں ہے, دھڑے بنے ہوئے ہیں ان کے, داعش کا ایک الگ اثر ہے, کچھ طالبان دھڑے جو ہیں وہ داعش کا نام استعمال کر رہے ہیں یا داعش کے ساتھ تعاون کر رہے ہیں, تو ان حالات میں کس دھڑے سے بات ہو, کون دھڑا اتنا اثر رکھتا ہے کہ وہ بات چیت کر کے اور افغانستان میں امن قائم کر سکے, کیا کہیں گے آپ اس بارے میں؟
دراصل وہاں پر جو سب سے بڑا دھڑا ہے وہ مولانا جو اختر ہے,
اختر منصور
کر رہے ہیں.
جی,
منصور اختر جو ہے وہ اس کی کباٹ کر رہا ہے, اور شاید وہ اتنی زیادہ پچھلے دنوں آپ کو معلوم ہے کہ خبر تھی کہ ان کو زخمی کیا گیا ہے، وہ شاید فوت ہوئے ہیں، لیکن ایسا نظر نہیں آ رہا ہے اور وہ میرے خیال میں ابھی تک کمانڈ میں ہیں. تو میرے خیال میں اس کے ساتھ اگر بات چیت شروع کی جائے، اس کو آفر کیا جائے، تو میرے خیال میں یہ اچھی بات ہوگی اور مذاکرات کا سلسلہ جہاں سے چھوٹا تھا وہاں سے وہ شروع ہو جائے گا. لیکن اس کے اوپر جو ہے افغانستان کی حکومت جو ہے وہ پہلے متفق نہیں تھی، لیکن ابھی ایسا ایسا افغانستان کی حکومت بھی، خیر امریکہ بھی، وہ سمجھتے ہیں کہ پہلے تو یہ خیال تھا کہ طالبان شاید کمزور پڑ گئے ہیں اور مذاکرات کی ضرورت نہیں پڑے گی، لیکن ابھی حالات دکھائی دے رہے ہیں کہ مذاکرات کا ہی ایک راستہ ہے. اور میرے خیال میں اس میں یہ لاختر منصور جو گروپ ہے، وہ میجر گروپ ہے، اور اس کے ساتھ بات چیت کا آغاز کیا جا سکتا ہے اگر افغانستان کی حکومت جو ہے اس میں کوئی پس پیش نہ کرے تو.
اچھا سجاد نصیر صاحب، یہ بتائیے کہ جب آپ دیکھتے ہیں کہ جو افغانستان کے صدر ہیں اشرف غنی صاحب، ان کو نہ صرف یہ کہ طالبان کا ایک خطرہ ہے اور اس کے ساتھ ان کو سامنا کرنا پڑ رہا ہے، بلکہ سیاسی طور پر بھی جو اپوزیشن ہے وہ ان پر کرٹیسائز کرتی ہے کہ جی پاکستان کے ساتھ آپ کیوں تعاون کرنا چاہتے ہیں، تو ان کے لیے تو دور ہی مشکل ہو گئی، تو وہ کس طرح سے حالات کو قابو میں کریں گے؟
جی آپ بالکل بجا فرما رہے ہیں. ایک بنیادی مسئلہ جو اس سارے پیس پروسیس کو شروع کرنے کا ہے وہ ہے کابل کی پولیٹیکل اسٹیبلٹی، کیونکہ وہاں سیاسی طور پہ سٹیبلٹی نہیں ہے، جو ایگزیکٹو ہے وہ ڈیوائیڈڈ ہے بٹوین غنی صاحب اور عبداللہ صاحب، اور وہ ایک پیج پہ نہیں ہے جہاں تک ان کی اورینٹیشن یا پرسپیکٹیو ٹورڈز پاکستان ہے. تو اگر اس میں ایک بنیادی اختلاف ہے تو پھر غنی صاحب جو ہیں اگر لیڈ تو وہ کر رہے ہیں، لیکن ان کو اگر بیکنگ جو ہے اپوزیشن کی نہیں ہے حاصل ہے، تو جس کا مطلب یہ ہوا کہ جو بھی طالبانز ہیں اور جو فیکشنز ہیں ان میں سے کچھ فیکشنز جو ہیں، اچھا ان کا جھکاؤ یا لنکیج جو ہے وہ عبداللہ کے ساتھ ہوگا، اور اس لیے یہ ٹیک آف کرنا جو ہے میرے خیال میں کابل کے پرسپیکٹیو سے مجھے بہت مشکل نظر آتا ہے. اور جب تک کابل کے اندر سیاسی استحکام جو ہے اور ون ایگزیکٹو گورنمنٹ جو ہے وہ مارز وجود میں نہیں آئے گی، اتنی دیر تک اندرونی طور پہ افغانستان کے مسائل جو ہیں وہ کافی شدید ہیں، اور اس لیے بھی پیس پروسیس کو آگے لے جانا جو ہے وہ کافی مشکل نظر آتا ہے.
اچھا بریگیڈ محمود شاہ صاحب، یہ فرمائیے کہ جب ایک طرف تو افغان صدر کے لیے اتنی ساری مشکلات ہیں، دوسری جانب فرض کیجئے پاکستان کی کوششوں سے طالبان مذاکرات کی میز پر آ جاتے ہیں، قیام امن کے لیے ایک منصوبہ شروع ہو جاتا ہے، اس پہ کام ہوتا ہے، لیکن پھر آل آف اے سڈن ملا اختر منصور کا مخالف دھڑا داعش کے ساتھ مل کر ایک نئی سچویشن کریٹ کر دیتا ہے، تو کیا حالات پھر وہاں کے وہیں واپس چلے جائیں گے؟
دراصل میں سمجھتا ہوں کہ آپ نے دیکھا ہوگا کہ جو پہلی ملاقات ہوئی، ملاقات جو ہسٹوریکلی سب سے پہلی بندر کی جب تک طالبان آئے ہیں، وہ پہلی بار افغانستان حکومت کے وفد کے ساتھ آفیشلی ایک میز کے اوپر بیٹھے، تو وہ سارا جو کچھ کر رہا تھا وہ ملا اختر عثمانی کر رہا، ملا اختر
منصور
کر رہے تھے
جی.
کیونکہ اس وقت ملا عمر جو ہے وہ پتہ چلا کہ دو سال پہلے وہ فوت ہو گئے
جی.
تو اس کا مطلب یہ ہے کہ ملا اختر منصور جو ہے وہ مذاکرات کے اوپر راضی ہے پرنسپلی، اور اگر اور کو جیسے میں نے عرض کیا کہ ان کو سب سے بڑے دڑے کا سپورٹ بھی ہے، ان کا وہ لیڈر ہے، ان کے درمیان ضرور کوئی اختلافات ہے لیکن وہ سب سے بڑے دڑے کا وہ ہے، اور اسی کے زیر کمان جو ہے آپ نے دیکھا کہ قندوز میں بھی حملہ ہوا، ابھی ہیلمن میں بھی حملہ ہوا.
صحیح.
تو اس کا مطلب صرف یہ ہے کہ شاید وہ آدمی جو پرنسپلی وہ بات چیت کے خلاف نہیں ہے، لیکن ہمارے سائڈ کی حکومت کے اندر اختلافات، جیسے میرے دوست نے بھی عرض کیا، اور شاید وہاں کے کچھ لوگ ایسے ہیں جو کہ مائنورٹی رکھتے ہوئے بھی حکومت میں ہیں, اور وہ سمجھتے ہیں کہ اگر طالبات کے ساتھ بات چیت ہو گئی اور وہ کہ راضی ہو گئے تو بہت بڑی پاپولیشن جو ان کے زیر اثر ہے وہ ان کو ووٹ دینے کا حق مل جائے گا, اور اس طریقے سے بہت بڑی پاپولیشن تقریباً 30 لاکھ افغان جو ہے وہ پاکستان میں ہے, ان کے واپسی کا راستہ شروع ہوگا تو وہ پھر نہیں رہیں گے حکومت میں.
اچھا,
تو ایک طریقے سے وہ جو موجودہ صورت حال ہے ان کو
سوٹ کرتی ہے,
سوٹ کرتا ہے.
اچھا, ایک سوال اور, جی ایک آخری سوال آپ سے بھی میرا یہ اور ہے کہ چین اور امریکہ کا کردار تو بہت واضح ہے, ہارٹ آف ایشیا کانفرنس میں بھی ان کے نمائندوں نے مل کے بات کی, لیکن اس خطے میں روس اور ایران کے کردار کے بارے میں آپ کیا کہیں گے؟
میں سمجھتا ہوں کہ ایران اور روس بھی امن چاہتے ہیں. دراصل ایران جو ہے ان کے خاص مطلب وہاں پہ جو شیعہ آبادی ہے, ہزارہ جو ٹرائب ہے خاص کر
جی,
اس کے لیے اور اس طریقے سے ایک وہ جو مائنورٹی ہے ہزارہ برادری کی وہ ناردن الائنس کا حامی ہے, تو اس طریقے سے وہ ناردن الائنس جو ہے مائنورٹی میں ہوتے بھی حکومت پہ ہے اور ان کے پیچھے جو ہے ایرانی حکومت ہے. اس طریقے سے روس جو ہے وہ بھی ناردن الائنس کے ساتھ جو ہے مطلب کہانی ہے, انڈیا بھی روس ناردن الائنس کے ایلیمنٹس زیادہ ان کے حامی ہیں, لیکن تمام کا جو اگر وہ اچھی طرح سوچے تو اس میں یہ ہے کہ جی طالبان جو ہے وہ کہیں حکومت میں نہ آئیں یا جو افغانستان کی موجودہ حکومت ہے اس کو زیر نہ کر لے. تو میرے خیال میں اس کے لیے واحد راستہ یہی ہے کہ ان کے ساتھ بات چیت کر کے مین اسٹریم میں لایا جائے, اور یہی جو افغانستان حکومت ہے یا افغانستان میں جو گڑبڑ ہے وہ پاکستان کے لیے بھی سوٹ نہیں کرتا. تو میرے خیال میں وہ اس طرح یہ ریزن دے کے ان کو منوایا جا سکتا ہے, اور تمام لوگوں کا تقریباً اس کے اوپر اتفاق ہے کہ یہ مذاکرات ہی وہ واحد راستہ ہے جو افغانستان کے مسئلے کو سلجھا سکتا ہے. تو میں سمجھتا ہوں کہ اس کے اوپر اپنے چھوٹے چھوٹے مفادات جو ہیں ان کو چھوڑ کر اس پر آنا چاہیے, اور میرے خیال میں پاکستان تیار ہے اس میں اپنا کردار ادا کرنے کے لیے.
بہت شکریہ محمود شاہ صاحب. اور سامعین, ہم ایک چھوٹا سا بریک لیں گے, پروفیسر سجاد نصیر صاحب ہمارے ساتھ رہیں گے, ہم اگلے سیگمنٹ میں گفتگو کریں گے محترمہ بینظیر بھٹو کی برسی کے حوالے سے اور پاکستان کی سیاست میں پیپلز پارٹی کے موجودہ کردار کے حوالے سے. ہمیں پروفیسر سجاد نصیر صاحب ہمارے ساتھ رہیں گے, ایک بریک پھر گفتگو کا تسلسل.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جنگ؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
ویلکم بیک. جیسا کہ آپ خبروں میں بھی سن چکے ہیں کہ دو مرتبہ پاکستان کی وزیر اعظم رہنے والی جو پہلی خاتون وزیر اعظم تھیں محترمہ بے نظیر بھٹو, آج ان کی 8ویں برسی منائی جا رہی ہے. آج سے 8 سال قبل ان کو راولپنڈی میں ایک جلسے کے بعد باہر نکلتے ہوئے ان کے قافلے پر حملے کے دوران ہلاک کر دیا گیا تھا, جس کے بعد چار سال تک پیپلز پارٹی کی اپنی حکومت برسر اقتدار رہی، لیکن آج تک یہ فیصلہ نہیں ہو سکا کہ ان کا قتل کس نے کیا، اس کا ذمہ دار کون تھا، اس سازش میں کون کون لوگ ملوث تھے۔ بہرحال اس کے بعد 8 سال گزر چکے ہیں ان کے قتل کو، اور پیپلز پارٹی کا جو رول ہے وہ 4 سال اقتدار میں رہنے کے بعد اب بہت تبدیل ہو گیا ہے اور پیپلز پارٹی کافی سمٹ گئی ہے۔ ہم آج اپنے ماہرین سے گفتگو کریں گے کہ پاکستان کی سیاست میں ان کا، اس پیپلز پارٹی کا مقام کیا ہے، لیکن پہلے ہم تذکرہ کریں کہ گڑھی خدا بخش میں آج جلسہ ہوا اور اس جلسے سے خطاب کیا پیپلز پارٹی کے چیئرمین اور بینظیر بھٹو کے صاحبزادے بلاول بھٹو نے، اور انہوں نے اور سندھ کے وزیر اعلیٰ نے اپنی تقریروں میں وہی تھیم اپنایا جو آصف علی زرداری صاحب بار بار کہہ رہے ہیں کہ وفاق نے صوبہ سندھ پر حملہ کیا ہے، جو رینجرز کو دیے گئے اختیارات کے حوالے سے ان کا کنسرن ہے۔ تو پہلے سنتے ہیں کہ بلاول بھٹو صاحب نے کیا کہا، جس کے بعد ماہرین سے گفتگو کریں گے۔
اور اگر حکومت نے ہماری آواز نہ سنی تو ہم عوام کی عدالت میں جائیں گے، ان سے فیصلہ لیں گے اور پھر تمام مسئلہ اندر ہوگا۔
ڈاکٹر توصیف احمد، دما دم مشت قلندر، یاد ہوگا آپ کو کہ بھٹو صاحب بھی یہی الفاظ استعمال کیا کرتے تھے۔ آپ کیا سمجھتے ہیں کہ اس وقت جو موجودہ پیپلز پارٹی ہے پاکستان کی سیاست میں، اس کا کتنا عمل دخل، کتنا اثر، کتنا انفلوئنس ہے؟
ہلو
جی، آپ کو میری آواز آئی؟
میرا یہ خیال ہے کہ
جی
اب آئیے آپ کی آواز۔
جی
میں نے سوال آپ کا کچھ سمجھا ہے، وہ یہ ہے کہ پیپلز پارٹی اس وقت اس پوزیشن میں نہیں ہے کہ کسی قسم کا ایجیٹیشن کر سکے، لوگوں کو سڑکوں پہ لا سکے۔ اندرونی سندھ ضرور اس کی مقبولیت ہے، مگر باقی صوبوں میں تو اس کے نام پہ جو اس کے پرانے ورکروں نے بلدیاتی الیکشن لڑنے سے انکار کر دیا تھا۔ تو یہ جو ہے، یہ اس کی صورت دوسری ہے، وہ اصل میں سندھ کے کارڈ کو استعمال کرنا چاہتے ہیں۔ اور ظاہر ہے وفاقی حکومت نے جو کچھ کیا ہے وہ 18ویں ترمیم کے بعد پہلی دفعہ صوبائی اختیارات پہ حملہ تو ہے، تو وہ اس کو ایکسپلائٹ کرنا چاہتے ہیں، اور سول حکومت کو یہ ڈرانا چاہتے ہیں کہ آپ اگر ہم سے لڑیں گے فوج کی طرف سے تو الٹیمیٹ ایک دن فوج آپ کو چھوڑ دے گی، تو آپ بھی تنہا رہ جائیں گے ہماری طرح۔ تو یہ اس کو ایکسپلائٹ کر رہے ہیں۔ کسی قسم کے پاکستان میں کسی تحریک چلنے کا امکان نہیں ہے۔ گزشتہ سال عمران خان کے دھرنے کے بعد جس کے پیچھے اسٹیبلشمنٹ کہیں نظر آتی تھی، اس کی ناکامی کے بعد تو یہ تو بالکل ہی ختم ہو گیا۔ اور یہ میرا خیال ہے سوائے بیانات کے اس کے علاوہ پیپلز پارٹی کچھ نہیں کر سکے گی، مگر اس کے منفی اثرات پیسے برآمد ہوں گے۔
اچھا، اس وقت تو ہمیں جوائن کیا ہے سندھ کے انفارمیشن کے مشیر ہیں وزیر اعلیٰ کے مولا بخش چاندیو صاحب، ہم ان سے گفتگو کریں گے۔ مولا بخش چاندیو صاحب، یہ بتائیے کہ آج بلاول بھٹو صاحب نے محترمہ بینظیر بھٹو کی 8ویں برسی کے موقع پہ تقریر کی اور بھی زومان پیپلز پارٹی کے خطاب کیا، لیکن جو آج کا موجودہ سیاسی منظرنامہ ہے پاکستان کا، اس میں آپ کیا سمجھتے ہیں کہ صرف آصف زرداری صاحب کے اس تھیم کے اوپر کہ وفاق نے سندھ پر حملہ کیا ہے، پیپلز پارٹی کتنا اثر و رسوخ اپنا بڑھا سکتی ہے؟
دیکھیں، آج کی جو تقریر تھی بلاول صاحب کی، وہ بڑی جامعہ تقریر تھی، لیڈر کی تقریر تھی، اور آج جو سب سے بڑا مسئلہ درپیش ہے پاکستان کو دہشت گردی کا، تو ان کی تقریر اس کی احاطہ کیے ہوئے تھی، اور ایسے لگ رہا تھا جیسے وہ اپنی دلیلوں کے ساتھ اور گفتگو کے ساتھ دہشت گردی کے خلاف ماحول کو اور مزید تیز بھی کر رہے تھے۔ اور جہاں ابھی آپ جو بات کر رہے ہیں صاحب کے حوالے سے، دیکھیں ہم اختلاف نہیں چاہتے، ہم تصادم نہیں چاہتے۔ ہم نے گزشتہ تصادم کے بغیر حکومت چلائی، کسی سے سیاسی انتقام نہیں لیا، ہم اب بھی چاہتے ہیں، لیکن پھر بھی کسی سازش کیے بغیر جمہوریت کی ٹرین کو پھر دوبارہ پٹری پہ چلایا، جمہوریت کو تسلسل قائم رکھنا چاہا، الحمدللہ وہ آج چیز چل رہی ہے، لیکن ہم چاہتے یہ ہیں۔ ہاں یہ بھی میں بات کرنے لگا ہوں، ہم نے مداخلت نہیں کی، اگر چاہتے تو اس وقت پنجاب کی حکومت میں مداخلت کر سکتے تھے, دوسری پارٹی سے مل کر بھی کوئی ماحول بنا سکتے تھے, لیکن ہم وہ نہیں چاہ مفادت کے تحت. اب کیا حالات ہیں؟ اب ہم یہ چاہتے ہیں اسمبلی کا تقدس ہو, آئین میں دی گئی صوبائی خود مختاری کو تسلیم کیا جائے, ہمارے مینڈیٹ کو جو عوام نے ہمیں مینڈیٹ دیا ہے اس کا احترام کیا جائے, اور جو صوبائی حاکمیت ہے قوموں کا وفاق میں شامل اس کا احترام کیا جائے. یہ سیدھی سی بات ہے, ہم پاورز کے رینجرز کے پاور کے خلاف نہیں, لیکن ہم کہتے ہیں کسی غلط فہمی کی وجہ سے اختلافات بڑھ جائے, تنقید ہونے لگے کسی ادارے پر جو قومی ادارہ ہے وہ مناسب نہیں. ماضی میں انہوں نے کہا کہ افواج پاکستان کے سپاہی وابڈا کے بل تقسیم کر رہے تھے, تو وہ تو بل تو بولے وہ وابڈا میں اصلاح تو نہیں ہو سکی, تنقید ہوئی. ہم کہتے ہیں ایسی چیزوں میں نہ الجھائیں, جو آئین کے اندر ہے جو طریقہ کار ہے اس کے اندر ہی چلا جائے. یہی ہماری خواہش ہے اور کچھ بھی نہیں.
چاندنی صاحب ایک بات یہ ہے کہ آج پیپلز پارٹی کا عام ورکر اور عام لوگ بھی سوال کر رہے ہیں کہ آٹھ سال قبل پاکستان کی پہلی خاتون وزیر اعظم تھی جو دو مرتبہ اقتدار میں رہی, ان کو قتل کر دیا گیا, اور اس کے بعد چار سال پیپلز پارٹی ان کی اپنی پارٹی اقتدار میں رہی, آج تک ان کے قاتلوں کی نشاندہی نہیں ہو سکی, کوئی مقدمہ نہیں چل سکا, کیوں, اس کا سبب کیا تھا؟
میں آپ بات کو کافی حد تک تسلیم کرتا ہوں, لیکن حالات کو دیکھا جائے گا. ایسے دنیا میں کئی بین الاقوامی قتل ہیں جن میں مقامی ہاتھ استعمال ہوئے ہوں گے, لیکن ان کے پیچھے بین الاقوامی سازش ہوگی, ان کے قاتلوں کو گرفتار نہیں کیا جا سکا, حتیٰ کہ نشاندہی بھی نہیں ہو سکی. ہمارے ہی ملک میں ایک قتل ہوا وزیر اعظم کا, لیاقت علی خان کا, اسے قاتل کا نام بھی آیا لیکن پیچھے کون لوگ تھے کچھ بھی پتہ نہیں چلا. لیکن ڈی ڈی کا خون اس انداز میں نہیں ہے, اس کی نشاندہیاں بھی ہو رہی ہیں, بات بھی آگے بڑھ رہی ہے. لیکن ایک بات میں یہاں کر دوں, آپ کی بات کو کس حد تک مانتے رہی, دیکھیں جیسے بی بی کا قتل ہوا بہت سارے شہزادوں نے کہنا شروع کر دیا جناب ابھی حکومت بھی ان کی ہے, معاملہ بھی ان کا ہو, اب جس پہ چاہیں گے یہ خون فٹ کر دیں گے اور اس سے انتقامی. بہت بڑے نام ہیں, میں نام لے سکتا ہوں لیکن یہ مناسب نہیں. پھر ہم نے کہا چلیں گے اور جی یہ تو کچھ نہیں کریے تو انتقامی کار لیں گے, بین الاقوامی ادارے سے کوئی تحقیقات نہ آئے. بین الاقوامی ادارہ آیا تو انہوں نے کہنا شروع کیا جناب یہ تو مقامی سطح پہ بھی حل ہو سکتا تھا. پھر ایک بہت بڑا افسر گرفتار ہوا تو مسلم لیگ نے, میں کہہ رہا ہوں نون لیگ نے آوازیں بلند کی جناب وہ بہت اعلی افسر ہے یہ انتقامی کاروائی. اس سزا سے بچنے کے لیے بھی یہ ہوا کہ عدالت پر چھوڑ دیا گیا, عدالت نے چیزوں کو آگے چلایا ہے اور نتائج نکل رہے ہیں اس کے.
بہت شکریہ چاندیو صاحب آپ کا, آپ کے آمد کا ظاہر ہے آپ بہت مصروف ہوں گے. بس پروفیسر سجاد نصیر صاحب, آپ نے مولانا بخش چاندیو صاحب کو سنا, آپ کیا سمجھتے ہیں کہ پیپلز پارٹی کا ابھی فردر رول باقی ہے, وہ انفلوئنس وہی حاصل کر سکتی ہے جو کسی زمانے میں پیپلز پارٹی کو بھٹو صاحب کے زمانے میں یا بے نظیر صاحبہ کے زمانے میں حاصل تھا؟
دیکھیں جی یہ تو کبھی نہیں ہوا ہے کہ جو بھٹو صاحب کی پیپلز پارٹی تھی اور جو اقتدار میں رہی اور ان کا ایک کیریزمیٹک رول جو تھا وہ اس وقت کے حالات کے مطابق تھا, اور اس کے بعد ان کے ہینگنگ کے بعد, پھانسی کے بعد, پھر جو لیگسی جو تھی تھرو دا ڈاٹر جو تھی وہ کنٹینیو کی, اسٹرگل اپوزیشن کے حوالے سے تھی, تو پارٹی جو تھی اس میں جان رہی, اور اس کے بعد دو ٹرمز ان کی رہیں, اور اس کے بعد اب یہ شور کرتے ہیں کہ جی این آر او ہم نے نہیں کیا, بے نظیر نے نہیں کیا, لیکن برسر اقتدار وہ بیچاری اسیسینیٹ ہو گئیں اور جو زرداری صاحب ہیں انہوں نے حکمرانی کی اس ملک میں. جو چانڈیو صاحب کہہ رہے ہیں کہ یہ 18ویں ترمیم میں صوبائی اختیارات جو ہیں وہ ہمارے پاس ہیں اور وفاق نے ہم پہ حملہ کر دیا ہے, میں یہ گزارش کرنا چاہتا ہوں کہ اگر آپ زرداری صاحب کا دور اس کو ذرا اگر ریویو کر لیں تو آپ یہ دیکھیں کہ زرداری صاحب نے 3 سال حکومت کی 17th امینڈمنٹ کے ساتھ وہ انسٹرومنٹ جو کہ مشرف کے پاس تھا, اور مشرف جو کہ ایک ملٹری کمانڈر تھا اس نے حکمرانی کی ہے سینٹرلائز سسٹم کے تحت, تو یہ ایک جمہوریت کی بحالی کا نام تو لیتے ہیں لیکن یہ بات بھول جاتے ہیں کہ یہ حکومت جو تھی 17th امینڈمنٹ کے تھرو کی زرداری صاحب نے, اور اس کے بعد پھر وہ کریڈٹ یہ لیتے ہیں کہ ہم نے آئین جو تھا اچھا اس کو اصل روپ میں ہم نے ریسٹور کیا
और 18th अमेंडमेंट में हमने पावर जो थी वो डिवॉल्व कर दी प्रोविंसेस के पास, लेकिन वो एक साल जो गुजरा उसमें जरदारी साहब ने जिस तरह हुकूमत की, क्या उन्होंने प्रोविंशियल ऑटोनॉमी दी सिंध को कि वो इस्लामाबाद से बैठ के हुकूमत करते थे? तो अब जब के एक सिचुएशन बिल्कुल एंटायरली डिफरेंट है इस वक्त कराची में, जहाँ के टेररिज्म का राज है, जहाँ भत्थाखोरी है, जहाँ करप्शन के अंबार लगे हुए हैं, और वहाँ अगर ये ऑल पार्टीज कॉन्फ्रेंस के कंसेंसस के बाद वहाँ रेंजर्स को बुलाया गया और उनको वो पावर्स दी गई, तो अब तक तो वो पावर्स ठीक थी, लेकिन जब उनके ताने बाने जो हैं, अच्छा वो पीपल्स पार्टी की अहम शख्सियात की तरफ जाने लगे, तो अब शोर उठ गया है कि जी रेंजर्स जो हैं वो ऑपरेट नहीं करेंगे। तो ये एक जो चपकलश हो रही है, इसका बुनियादी मकसद ये है कि इख्तियारात जो रेंजर्स के पास हैं वो उन अहम शख्सियत तक ना पहुंचें और इसको ड्रैग किया जाए, डिले किया जाए, कंट्रोवर्शियल किया जाए, और इस वक्त जो थोड़ा बहुत अमन अमान कराची में पाया जाता है वो इस कैफियत से मजीद खराबी की तरफ जाने का उसका खदशा है। लेकिन फेडरल गवर्नमेंट जो है उसने तो उनको इख्तियारात दे दिए हैं 60 दिन के लिए अंडर द एंटी टेररिज्म एक्ट, और वो पावर सारी उनके पास मौजूद हैं, जिसका मतलब है कि वो तसलसल पॉलिसीज का टेररिज्म के खिलाफ, करप्शन के खिलाफ वो जारी रहेगा। लेकिन पीपल्स पार्टी जो है वो इसकी अपोजिशन करेगी। अब देखना ये है कि क्या पीपल्स पावर, जो एक इनके पास बहुत बड़ा हथियार होता था, क्या ये इस्तेमाल करने के काबिल भी हैं कि नहीं, जो कि मेरे ख्याल में ये नहीं है।
अच्छा जी फरमाइए।
तो इसलिए ये सूरत है कि ये इस वक्त ये मामलात चलेंगे, और ये कॉन्फ्रंटेशन का जो तासुर मीडिया के थ्रू और अपने बयानात के थ्रू जो देने की कोशिश कर रहे हैं, मेरा नहीं ख्याल कि ये ज्यादा इसका कोई इम्प्रेशन जो है वो अवाम पे भी पड़ेगा, और ना ही इस्लामाबाद जो है वो इसको कंसिडर करेगा।
अच्छा जी डॉक्टर तौसीफ अहमद, ये फरमाइए कि सिंध में एक और बड़ा इम्पोर्टेंट पॉलिटिकल फैक्टर है MQM का, इस हवाले से उसका क्या रवैया है?
देखिए ये अजीब रवैया MQM और पीपल्स पार्टी का है। जब 9/0 पे अटैक हुआ था
जी,
तो पीपल्स पार्टी के वजीर आला ने रेंजर ने अटैक किया था, हम काफी लोगों को गिरफ्तार किया, तो पीपल्स पार्टी के वजीर आला ने उसकी भरपूर हिमायत की थी। उसके बाद जब MQM के रहनुमाओं ने ये कहा कि जब कराची में ऑपरेशन का फैसला हुआ था, तो ये भी फैसला हुआ था कि एक इस ऑपरेशन की निगरानी की कमेटी बनाई जाएगी, तो वो कमेटी कायम होनी चाहिए, तो पीपल्स पार्टी के वजीर आला ने उसकी मुखालफत की थी। उन्होंने कहा मैं कप्तान हूँ, तो मैं क्योंकि मैं कप्तान हूँ तो किसी के कमेटी की जरूरत नहीं है, इसलिए वो कमेटी नहीं बन पाई। तो अब चूंकि पीपल्स पार्टी मुश्किल में है, तो MQM का भी वही रवैया है, वो इसी बात को याद दिला रहे हैं कि जनाब जब आपने हमारी हिमायत नहीं की तो इस मामले पे आपसे कैसे हिमायत की जा सकती है। जबकि डॉक्टर आसिम के केस में जो लोग मुलजिमान है उस पर पीपल्स पार्टी के रहनुमा भी है और MQM के रहनुमा भी है, मगर मेरे ख्याल MQM ये कोशिश कर रही है कि किसी तरह फौजी एस्टेब्लिशमेंट से उसके मामला बेहतर हो जाए, इसलिए वो किसी सूरत इस पे हिमायत नहीं कर रही। ये जो डॉक्टर आसिम का या रेंजर्स के इख्तियार का मसला है, मगर ये हकीकत है कि रेंजर्स के जो ऑपरेशन है उसका शिकार MQM और पीपल्स पार्टी दोनों हो रहे हैं। असल सवाल जो है जिस पे बहस नहीं हुई कि क्या रेंजर्स वाकई करप्शन को खत्म कर सकती है, ये बुनियादी सवाल है, और इसको वज़ीर आज़म नवाज शरीफ को सोचना चाहिए, क्योंकि रेंजर्स के पास वो कैपेबिलिटी नहीं है। ये अब जो व्हाइट कॉलर क्राइम है, ये तो बहुत ज्यादा सोफिस्टिकेटेड क्राइम है, ये तो माहरीन उसे पकड़ सकते हैं, रेंजर्स वालों के पास इन्वेस्टिगेशन की भी सलाहियत नहीं है। ये बात गुज़िश्ता 6 महीने से कराची में होने वाले ऑपरेशन से जाहिर होती है, उन्हें पुलिस को मदद करना चाहिए, पुलिस के साथ मिलकर ऑपरेशन करना चाहिए, क्योंकि वो सिर्फ मीडिया ट्रायल करते हैं और जो लोग पकड़े जाते हैं वो इसलिए छूट जाते हैं कि वो 90 दिन के अंदर उनके खिलाफ कोई ठोस इल्जाम सामने नहीं आता, और उसका मनफी नतीजा ये है कि मुल्जिम जो है वो हीरो बन जाते हैं। तो इसका कंप्रेहेंसिव हल निकालने की जरूरत है, और ये मेरे ख्याल वज़ीर आज़म कल आ रहे हैं तो यकीनन वो इस पर तवज्जो देंगे कि महज पीपल्स पार्टी को बड़ा कह देने से या पीपल्स पार्टी की हिमायत करने से और मरकज के किसी वजीर को बड़ा कह देने से मसला हल नहीं होगा, बल्कि हकीकी की सूरत हाल जो है उसके तनाजुर में इकदाम होने चाहिए, और बुनियादी तौर पर करप्शन के लिए नेब, FIA और सिंध के एंटी करप्शन डिपार्टमेंट को इख्तियार देने चाहिए, और बाकी मामला के लिए रेंजर्स को मदद करनी चाहिए पुलिस की, تو پھر کوئی بہتری کی صورتحال ہو سکتی
ہے. بہت شکریہ ڈاکٹر توصیف احمد صاحب اور پروفیسر سجاد نصیر صاحب آپ دونوں صاحبان کا. آپ میرے پروڈیوسر سے ایک بریک کے لیے کر رہے ہیں, بریک کے بعد ہم گفتگو کریں گے کچھ بین الاقوامی موضوعات پر, خاص طور پر سیریا کی صورتحال کے حوالے سے.
گلوبل ایشوز پر دو ٹوک بات.
ملیہ صاحبہ, کیا اس کی وجہ اسلاموفوبیا ہے؟ کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین کو لینے کو تیار ہیں, لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہے.
Cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
کہ پاکستان کا پورے کا پورا فوکس صرف یہ ہے کہ بھارت پاکستان کو جنگ میں تعلق نہ کر سکے.
غیر جانبدار بحث.
ریمیٹینس کا واقعہ ہوا پاکستان کے اندر, کہاں تھی عدالتیں, کہاں تھی آزاد ہے کہ ہماری عدالتیں, کیا یہ عدالتوں کا فیصلہ تھا؟
پاکستان میں دیکھیں ایک تو کلچر ہے سائلنس کا, اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز اس موضوع سے جس کا تعلق.
انڈیپینڈنٹ ایونیو واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ.
ویلکم بیک. اور سامعین, اب ہم چلیں گے جیسا کہ میں نے آغاز میں کہا تھا بین الاقوامی موضوعات کی جانب. لندن سے بیرسٹر امجد ملک ہمارے ساتھ ہیں. امجد ملک صاحب السلام علیکم. یہ بتائیے امجد ملک صاحب, میرا پہلا سوال جو ہے وہ آئی ایس کے جو ایک بہت گوشہ نشین قسم کے لیڈر ہیں بغدادی, ابوبکر بغدادی صاحب, ان کا ایک کوئی 24 منٹ کا میسج ریلیز ہوا ہے جس کی اتھینسٹی کے بارے میں کوئی تصدیق نہیں ہوئی ہے کہ حقیقت انہوں نے کہا ہے یا جعلی ہے یا کیا ہے, لیکن بہرحال اس میسج میں یہ کہا گیا ہے ان کی طرف سے کہ جو ان کا اپنی خلافت قائم کردہ اسلامک اسٹیٹ کی وہ بہت اچھا کام کر رہی ہے, اور جو دنیا کی قوتیں ان کے خلاف کام کر رہی ہیں یا اسٹرائکس ہو رہی ہیں اس میں کوئی فائدہ نہیں ہو رہا ان کو, نہ ان کی اسلامک اسٹیٹ کوئی کمزور ہو رہی ہے. کیا کہیں گے آپ اس بارے میں؟ کیا وہ یہ دنیا پہ ظاہر کرنا چاہتے ہیں کہ وہ ہر قسم کی قوت تو استعمال کر سکتے ہیں اور دوسری قوتوں سے بالکل بروب نہیں ہوں گے؟
جی بہت شکریہ. میں سمجھتا ہوں کہ اس طرح کے میسیجز جو ہیں ہمیشہ جو آؤٹ لاڈ گروپس ہوتے ہیں وہ میں پریزیڈنٹ اوباما ہیں ان کی اس بات کے اوپر ابھی بھی زیادہ دھیان دوں گا کہ اس طرح کی فورسز کین ڈیٹر یعنی ہرٹ اس بٹ کین ناٹ ڈیفیٹ. سو جتنا مرضی اس طرح کے لوگ کچھ کہیں, اتنا ہی ہے کہ ان کی جو وہ مصونیت جو کھیلتے ہیں کہ ہمارے اوپر اٹیکس ہو رہے ہیں اس سے وہ اس یوتھ کو ایڈریس کرتے ہیں. تو ڈسلوژنڈ ہیں یا فورن پالیسی کے اوپر ان کے کنسرنز ہوتے ہیں, جوان خون ہوتا ہے اور ان کو لگتا ہے کہ ہم مسلمان یا ہم لوگ جو ہے وکٹم ہیں آف انٹرنیشنل اگریشن. لیکن جو یونائٹیڈ نیشن میں انہوں نے ریزولوشن پاس کیا ہے سیریا کے اوپر
جی,
وہ ایک سائر اقدام ہے. وہ آہستہ آہستہ آگے لے جا کر اس یوتھ کے بھی جو انزائٹی ہے اس کو ایڈریس کریں
جی. تو یہ بتائیے بیرسٹر امجد ملک صاحب کہ جو انہوں نے میسج دیا ہے ایک ایسے وقت میں جب کہ رمادی میں بھی اب ان کے اوپر مار پڑ رہی ہے, وہ ریٹریٹ کر رہے ہیں, اور سیریا میں بھی ان کے اوپر خاصا دباؤ ہے, تو کیا وہ صرف حوصلہ بڑھانے کے لیے یہ باتیں کر رہے ہیں اور یہ چاہتے ہیں کہ ان کو اس طرح سے جھوٹے پروپیگنڈے کے ذریعے ایک مرتبہ پھر استقامت مل جائے؟
اب بالکل آپ کی بات بالکل ٹھیک ہے. جہاں جہاں کے اوپر بھی ان کی ریچ تھی, افغانستان, پاکستان, سعودی, ایران اور ادھر یورپ میں, اب ان کو لگ رہا ہے کہ کریک ڈاؤن ہو رہا ہے. ہر لوگ, ہر ملک اپنے اپنے تئیں ٹیررزم کے خلاف کھڑا ہو رہا ہے. یورپ میں بہت سخت مزاحمت ہے, پاکستان میں نیپ ہے جس میں ضرب عضب کے ذریعے کافی کامیابیاں ہیں, افغانستان بھی जो है इसको इशू को एड्रेस कर रहा है, जिनसे बात करनी कर रहा है, जिन जो प्रो टेररिज्म प्योर टेररिज्म फैला रहे हैं उनके साथ वो क्रैक डाउन कर रहा है अमेरिका के साथ मिलके। और ये जो गल्फ की रियासतें हैं वो भी इसके ऊपर कोई इतना रास्ता नहीं दे रही। तो और जो मेन इशू था, जो एपिक सेंटर था इनका सीरिया, वहां के ऊपर आप देख लें कि असद के रिजीम चेंज की तरफ बढ़ने की बजाय आईएसएस के खिलाफ फोर्सेस मुतहद हो रही हैं। जो 2454 जो करारदाद है अक़वामे मुत्तहदा की, वो प्योरली सीरियन पीपल की राय को एहतराम देते हुए कोई रिजीम लाना चाहती है या जो उनकी राय में मुकदम हो वो प्रोसेस और वो लोग इक्तदार में आए। आईएसएस इससे बहुत कमजोर हुई है। आईएसएस ने जो, हालांकि पेरिस में धमाके जो हैं वो बहुत ही खौफनाक और अलार्मिंग सिचुएशन क्रिएट करते थे स्पेशली माइनॉरिटीज के लिए यूरोप में, लेकिन वो जो सेंस होती है फियर की फ्यू वीक, उसमें से लोग निकल आए हैं। और मेरे ख्याल में ये इंटरनेशनल पीस और इंटरनेशनल जो हार्मनी और इकट्ठे मिलके काम करने के लिए ये एक बहुत ही साजगार फजा है। और मेरे ख्याल में आईएसएस को इससे दचका लगा है कि इस तमाम लोग जो हैं वो मिलके आईएसएस को जो है डेविल समझ रहे हैं, बड़ा डेविल समझ रहे हैं और उसी के खिलाफ जो है महाजराई करना चाह रहे हैं, एक्शन लेना चाह रहे हैं, उनकी फाइनेंशियल जो जो पैसे की तरसील है उसको रोकना चाह रहे हैं, उनके तेल की बकाओं को रोकना चाह रहे हैं और आर्टिफैक्ट्स को। और मेरे ख्याल में यही एक तरीका है जिसके जरिए हम बड़े डेवल को समझते हुए सामने उसके खिलाफ महाजराई करें और जीते।
अच्छा, अब अमजद मलिक साहब, एक बात, एक सवाल और पैदा होता है। आपको याद होगा कि अक़वामे मुत्तहिदा की सलामती काउंसिल ने गुज़िश्ता दिनों एक पीस प्लान मंजूर किया था, एक बड़े पैमाने पर रोड मैप जो था
जी।
उसकी मंजूरी दी थी, लेकिन अब जो निगरानी करने और सिक्योरिटी की जो ज़राए, उनका कहना यह है कि शाम में जो हुकूमत तो मुखालिफ बागी लीडर थे ज़ोहरान लाउश, उनके मारे जाने के बाद उन हज़ारों जहादियों का इनखला ताखिर का शिकार हो गया है, जिसके लिए अक़वामे मुत्तहिदा ने अपने क़रारदाद में भी जिक्र किया था, क्योंकि उन्होंने ज़मानत दी थी इनखला की। तो ये एक अजीब बात नहीं है कि वो जहादी जो वहाँ पर लड़ रहे थे और इस्लामिक स्टेट के, उनका इनखला कराया जा रहा है?
नहीं, मेरे ख्याल में जब आप रोड मैप देते हैं कि हमने 18 जनवरी से बात करनी है, 6 महीने में देर पा काबले एतमाद नॉन सेक्टेरियन सेटअप लेके आना है, 18 महीने में वहां पे लोग अपनी हक्के राय के जरिए अपने हुक्मरान मुंतखब करेंगे, तो ये एक बड़ी दुशवार गुजार एक प्रोसेस है जिसके जरिए अक़वामे मुत्तहिदा ने जो रोड मैप दिया है उसमें रीजनल और लोकल फोर्सेज ने काम करना है। असद और असद के मुखालफों ने एक टेबल पे बैठना है, उनके गारंटर्स और इंटरलॉकेटर्स ने इस रोड मैप की जो नोक पलक दुरुस्त करनी है और टेरिटोरियल इंटेग्रिटी को बचाते हुए लोगों को फ्राहम करना है मौका कि वही अपने मुस्तकबिल का फैसला करें। ये बड़ा ही देरपा और इंटरनेशनली मैं समझता हूँ कि काबिल तहसीन इकदाम है जिससे आप रिजीम चेंज के ट्रायंगल से निकल आएंगे। आप हर जगह जाते हैं ताकत के इस्तेमाल से, गवर्नमेंटें पलटते हैं, बाद में वहां पे खाना जंगी होती है तो भागते हैं, क्योंकि आप किसी भी मुल्क की 200 मिलियन 300 मिलियन लोगों की जिम्मेदारी नहीं उठा सकते, उनके रेफ्यूजीज को पैसा नहीं दे सकते, खाना नहीं दे सकते, या उनकी सिक्योरिटी फोर्सेज को वो असला नहीं फराहम कर सकते जो उठने वाली शोरशों के ऊपर कब्जा कर सके या उसके मजामत कर सके। तो यही एक तरीका है जिसके जरिए आप उस स्टेडियम में होने वाले मैच को मॉनिटर करें, फैसिलिटेट करें डायलॉग, उन लोगों को आप प्रोवाइड करें आवाज कि वो ही अपने इकदाम अपने फैसले करें, और उस सिलसिले में अपोजिशन को इकट्ठा करना बहुत बड़ा काम होगा। वहां पे सही रोल अक़वामे मुत्तहिदा और सुपर पावर का होगा कि वो तमाम अपोजिशन के दड़ों को एक जगह इकट्ठे करके उनके तमाम के नुमाइंदे लेके उनकी एक लीडरशिप पैदा करें, 4-5 लोग ऐसे हों जो असद के साथ बैठे हैं तो ऑपोजिशन की सही आवाज, अवाम की सही आवाज उनके साथ लेके बैठे और इंटरलॉकेटर्स मेक श्योर करें कि उनके जो जायज मुतालबात हैं वो असद पूरे करें। यही एक तरीका है जिसके जरिए इस दुश्वार गुजार रास्ते से निकला जाएगा।
अच्छा,
अगर हम यहाँ से फिसलते हैं तो फिर मजीद खाना जंगी की तरफ हम चले जाएंगे।
अच्छा, जो बहुत ज्यादा पजलिंग सिचुएशन है वो ये है कि कुछ जो अपोजिशन के धड़े हैं शाम में, उनमें से कुछ तो ऐसे हैं कि जो असद को हटाना चाहते हैं, कुछ ऐसे हैं जो मॉडरेट हैं, तो फैसला कैसे होगा कि अपोजिशन की सही मानों में नुमाइंदगी कौन करेगा और किसकी बात मानी जाएगी।
इंटरनेशनली भी जाफरी साहब, इंटरनेशनली भी लोग मुल्क जो हैं वो असद के हक में नहीं है। फ्रांस स्पेशली वेरी क्लियर है, रशिया वेरी क्लियर है। तो मेरे ख्याल में हमें हमें इस तरह की ही जो डिफरेंस ऑफ ओपिनियन है ऑन ग्राउंड भी मिलेगी। कुछ ऑपोजिशन फोर्सेज उससे बात ही नहीं करना चाहेंगे, उनकी कैजुअलिटी ज्यादा होंगे। कुछ बात करना चाहेंगे लेकिन वो चाहेंगे असद के पर काट दिए जाएं, कुछ चाहेंगे असद रिजाइन करे। मेरे ख्याल में जब आप मिल बैठेंगे तो कोई ऐसा लायमल निकल आएगा जिसे नॉन सेक्टेरियन ट्रस्टवर्दी इंटरिम सेटअप बन जाए, जिसमें शायद असद का रोल हो, शायद अलामती हो, शायद कम हो, शायद थोड़ा सा पर कटने वाला हो, लेकिन अगर असद रहें भी और अनरेस्ट ना क्रिएट हो, खाना जंगी ना क्रिएट हो और सेटअप जो है थोड़ा सा अवाम को और अपोजिशन को ले के साथ चले और इंतखाबात का वहाँ पे इनकाद हो जहाँ पे लोग चाहे वोट आउट करें या वोट इन करें, तो मेरे ख्याल में उस प्रोसेस में अगर अपोजिशन की नुमाइंदगी होती है तो ये उस रीजन और उस मुल्क के लिए बेहतर होगा। मुल्क के लिए इसलिए कि वहाँ पे डिवाइडिंग जो फोर्स है या सेक्टेरियन एलिमेंट है या दूसरे मुल्कों का वहाँ रोल है, अगर वो रोल ज्यादा बढ़ गया और आवाम की राय की अहमियत ना रही तो ये खाना जंगी फैलती रहेगी, बैन अल-अक़वामी इंटरेस्ट ही काम करते रहेंगे। अगर लीबिया और इराक जैसी हालत हो गई तो फिर ये लड़ते ही रहेंगे लोग आपस में। मेरे ख्याल में वहाँ पे कंट्रोल ऑफ स्टेट रहना चाहिए, रेट ऑफ स्टेट रहनी चाहिए, साथ साथ उन मतालबा और उन बातों के ऊपर मकालमा साजी होनी चाहिए जिनके ऊपर यूनाइटेड नेशन की रेजोल्यूशन है। और वही एक रोड मैप है, रिजीम चेंज से बाहर निकल के हम सोचेंगे तो शायद अवाम को भी कुछ मिले, इंटरनेशनल कम्युनिटी को भी कुछ मिले, उस मुल्क और रीजन को भी कुछ मिले।
अच्छा, एक आखिरी सवाल ये है कि जीश इस्लाम या इस्लामिक आर्मी के जो ये लीडर थे जोहरा नलाउ साहब जो मारे गए हैं एयर स्ट्राइक में, क्या इनके मारे जाने के बाद आप ये समझते हैं कि जो पीस प्रोसेस था अक़वामे मुत्तहिदा के अप्रूव्ड किया हुआ उसमें कोई खलल पड़ेगा, कोई डिले होगा?
नहीं, देखिए आपने पहले भी सवाल पूछा है, मैं उसको इग्नोर नहीं किया, लेकिन मैं समझता हूँ कि काफी सारी फोर्सेस सीरिया में काम कर रही होंगी, बुरे आइसिस या वो आइसिस जो रिजीम उठाना चाहते थे, वो आइसिस जिनका काम सिर्फ तेल पे कब्जा था, या वो आइसिस जो वहां पे असद को टेररिज करने के लिए थे
जी।
अब जरूरत होगी उन ग्रुप्स की जो जेन्युइनली वहां पे असद के खिलाफ ऑपोजिशन की अलामत थे या उन मुतालबात के हामी थे। उसमें कुछ ग्रुप्स ऐसे होंगे जो सिर्फ टेररिज्म फैला रहे होंगे, कुछ ग्रुप्स ऐसे होंगे जिनकी पॉलिटिकल कोई शेप या पॉलिटिकल वहां पे प्रेजेंस होगी। बहरहाल पॉलिटिकल प्रेजेंस वालों की बात ज्यादा मानी जाएगी रादर देन वो क्रिमिनल एलिमेंट्स जो सिर्फ खाना
लूटमार कर रहे हैं, खाना जंगी कर रहे हैं जी।
बहुत आउटलॉट ग्रुप्स के ऊपर ऑलरेडी अक़वामे मुत्तहिदा ने कहा है कि ये मिल के हुकूमत के साथ तय होगा कि कौन से ग्रुप्स आउटलॉट हैं, कौन से ग्रुप्स हैं जिनको अब फर्दर नहीं एक्नॉलेज किया जाएगा और कौन से ग्रुप्स हैं जिनसे बातचीत होगी। मेरे ख्याल में उनमें प्योर क्रिमिनल एलिमेंट्स जो हैं वो निकल जाएंगे। आयरलैंड में भी ऐसा ही हुआ था, आपके वो एलिमेंट्स जो असला बरदार हैं वो निकल जाते हैं और वो एलिमेंट जिनके पास पॉलिटिकल विल, पॉपुलैरिटी और अवामी राय साथ होती है वो फिर मुज़ाकरात की टेबल पे बैठते हैं। मेरे ख्याल में उन क्रिमिनल एलिमेंट्स या ग्रुप्स का काम खत्म हो गया, अब मुज़ाकरात की टेबल वाले ग्रुप्स का काम शुरू हो गया है। तो मेरे ख्याल में हौसला अफजा बात यही है कि हम अक़वामे मुत्तहिदा की रेजोल्यूशन को लेके सामने और असद के साथ बात करें और कोशिश करें कि असद उन मुतालबात के ऊपर अमल हो जाए जिसके ऊपर इंटरनेशनल कम्युनिटी रजामंद है।
बहुत शुक्रिया बैरिस्टर अमजद मलिक साहब। और अब हम गुफ्तगू करेंगे मौसम के हवाले से, ग्लोबल वेदर जो आप देख रहे हैं उसका ट्रेंड कितना ख़तरनाक है। हाल ही में एक इन्वायरमेंटल कॉन्फ्रेंस भी हुई थी जिसमें ग्लोबल वार्मिंग के ऊपर बड़ी तशवीश का इजहार किया गया था और ये बातें की गई थी कि इसको किस तरह से कंट्रोल किया जा सकता है। और अभी हाल ही में हम यहाँ अमरीका में देख रहे हैं कि जो इंतहाई ख़तरनाक किस्म के टॉर्नेडोज यहाँ पर आ रहे हैं, बारिशें हो रही हैं। दिसंबर में यहाँ वाशिंगटन जैसे इलाके में टेम्परेचर जो है वो 70s में है। हम गुफ्तगू करेंगे, हमारे साथ तो वर्मोंट यूनिवर्सिटी से जनाब आसिम ज़िया साहब होंगे जो इन्वायरमेंटल एक्सपर्ट हैं, और पाकिस्तान से डॉक्टर कमरुज़्ज़मान चौधरी हमारे साथ होंगे। एक छोटे से ब्रेक के बाद हम गुफ्तगू को जारी रखेंगे।
व्हाट्स अप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa. हमसे राब्ता कीजिए urduvoa.com पर. What's up पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com.
जी जनाब आसिम ज़िया साहब, ये वेदर कहाँ ले जा रहा है हमें? टॉर्नेडोज यहाँ वाशिंगटन में इस वक्त भी 70s में टेम्परेचर है. ये क्या क्या पैटर्न है? कहा जाता है कि कोई विंटर स्टॉर्म गोलाइथ नामी सिस्टम है जो ये सारा टॉर्नेडो वगैरह ला रहा है यहाँ पर.
जाफी साहब बहुत बहुत शुक्रिया. मेरे ख्याल में देखें दो चीजें हो रही हैं. एक तो एल नीनो इस साल जो है वो बहुत सबसे ज्यादा, इतना हम लोगों ने इतना रैकेट में नहीं देखा है जितना ये नजर आ रहा है. सबसे ज्यादा सुपर एल नीनो हुआ था 97-98 के अंदर
जी.
उसके बाद ये सबसे बड़ा एल नीनो इवेंट हो रहा है इस वक्त. रैकेट हो सकता है कि 97 का भी रैकेट तोड़ दे अगले साल तक. तो एक तो एल नीनो की वजह से ये होगा कि यहाँ पे जो वेदर है बहुत ज्यादा डिस्टर्ब हो जाता है पूरे पूरी दुनिया के अंदर और स्टेट्स के अंदर स्पेशली. जो यहाँ पे जो जिस तरह मसलन गर्मी जो हो रही है नजर आ रही है, जो अनसीजनली ज्यादा गर्मी है, वो इसकी वजह से एल नीनो की वजह से प्रोजेक्टेड थी. और उसके साथ साथ ग्लोबल वार्मिंग और एल नीनो का जो इंटरेक्शन है उसकी वजह से भी बहुत ज्यादा ये सारी तब्दीलियां नजर आ रही हैं.
अच्छा, तो ये जो टॉर्नेडोज हैं ये भी उसी की वजह से हैं? ये गोलाइथ क्या चीज है, विंटर स्टॉर्म गोलाइथ, ये किस तरह से बना है ये?
जी, ये जब इस तरह ये सारी एल नीनो और ग्लोबल वार्मिंग की वजह से जो तब्दीलियां आती हैं उसकी वजह से ये जितनी जो स्टॉर्म्स जो हैं वो पैदा होती है जब ये सारे जो मसलन हवाओं का जो रुख है वो बदल गया है, जो करंट्स हैं ओशन करंट्स हैं उनकी डायरेक्शन की वजह से, जिस तरह ये जो जेट स्ट्रीम है वो तब्दील हो गई है पैसिफिक जेट स्ट्रीम. तो ये सारी चीजों की वजह से ये जब इस तरह स्टॉर्म जो है ना, जो टोर्नेडो जो है वो ज्यादा अर्थ सिस्टम्स के ऊपर होते हैं, जिस तरह की आप समझ लें जो हरिकेन्स हैं जिस तरह ओशन के अंदर होते हैं. तो इनकी वजह से ये जो तब्दीलियां हुई हैं एल नीनो और ग्लोबल वार्मिंग की वजह से, इसकी वजह से ये स्टॉर्म्स की जो डायरेक्शंस हैं वो चेंज हो जाती हैं और उनके अंदर ज्यादा तब्दीली आ जाती है, स्पेशली जो एटमॉस्फेरिक प्रेशर है उसमें तब्दीली बहुत ज्यादा आ जाती है इसकी वजह से.
अच्छा, आप हमारे साथ तो डॉक्टर कमरुज्जामान साहब भी हैं, आसिम ज़ा साहब हमारे साथ रहिएगा. ये यूएन की जो वर्ल्ड मेट्रोलॉजिकल एसोसिएशन है उसके अहदेदार हैं डॉक्टर कमरुज्जामान साहब और पाकिस्तान के सबक मेट्रोलॉजिकल डिपार्टमेंट के हेड भी हैं. मुझे ये बताइए हमारे सुनने वालों को आम लफ्ज़ों में कि जो ग्लोबल वार्मिंग और एल नीनो इफेक्ट है इसमें फ़र्क क्या है, लोग कैसे डिफरेंट कर सकते हैं इसको एक दूसरे से? डॉक्टर कमरुज्जामान साहब,
क्लाइमेट चेंज के साथ जैसे और वेदर फिनोमेनल्स हैं, कहीं पे स्टॉर्म्स आ रहे हैं, कहीं पे डिफरेंट इवेंट्स हो रहे हैं, कहीं स्नो स्टॉर्म आ रहे हैं, तो इस तरह एल नीनो जो है एक पैसिफिक सी में जो सरफेस टेम्परेचर है, समुंदर का सतह, समुंदर का जो टेम्परेचर है वो कुछ सालों में हर, ये कुछ तकरीबन हर कुछ चौथे या पांचवें साल कुछ इस तरह का इवेंट होता था कि ये टेम्परेचर जो है ज्यादा होने की वजह से जो वेदर पैटर्न से नॉर्मल वेदर पैटर्न दुनिया के जो थे वो डिस्टर्ब हो जाते थे
जी.
तो ये पैसिफिक सी में एक इवेंट है जो कि वहाँ के जो सतह समुंदर के टेम्परेचर ज्यादा होने की वजह से पेश आता था और ये आजकल भी मौजूद है और उसकी वजह से जो पैटर्न्स हैं जहाँ पर स्नोफॉल होनी चाहिए वहाँ स्नोफॉल कम हो जाती है, ड्राउट कंडीशंस हो जाती हैं, जहाँ पर खुश्क वेदर होना चाहिए वहाँ पर हैवी स्टॉर्म और रेनफॉल वगैरह हो जाती है. लेकिन इसका जो लिंक है क्लाइमेट चेंज के साथ वो ये देखा गया है कि ये पिछले कोई 30-25-30 सालों में ये इसकी जो फ्रीक्वेंसी है, अकरेंस की फ्रीक्वेंसी जो है ये सतह समुंदर की एल नीनो इवेंट की वो ज़्यादा हो रही है. तो ये इस वक्त भी ये मौजूद है जिसकी वजह से जो नॉर्मल पैटर्न हैं जो दुनिया के ग्लोबल के डिस्टर्ब हुए हैं, अब आप देखेंगे किसी जगह पर बहुत ज़्यादा ड्राउट कंडीशन खुशसाली की हैं, किसी जगह पे जहाँ बारिश नहीं होनी चाहिए वहाँ पे बारिशें हो रही हैं, काफ़ी ज़्यादा बारिशें हो रही हैं उसमें, अर्जेंटीना में भी इंग्लैंड में भी इसी तरह टॉर्नेडो की जो फ्रीक्वेंसी है. मैं बल्कि कुछ स्टडी कर रहा था यूएस की जो टॉर्नेडो की फ्रीक्वेंसी है जो पैटर्न है पिछले कुछ 25-30 साल में, उसके अंदर यकीनन ये एक ट्रेंड नज़र आ रहा है कि इनकी फ्रीक्वेंसी भी ज़्यादा हो रही है टॉर्नेडोज की अमेरिका में, और इसी तरह इनकी जो इंटेंसिटी है वो भी और ज़्यादा एक्सट्रीम की तरफ जा रही है। तो क्लाइमेट चेंज से जो तब्दीलियाँ सारी दुनिया में हो रही हैं उसके अंदर एक ही खास तौर पर ऑब्जर्व की, ग्लोबल वार्मिंग की वजह से जो फ्रीक्वेंसी एक्सट्रीम इवेंट्स की है, जो भी इवेंट्स हैं वो उसमें खुशसाली के इवेंट्स भी हैं, स्टॉर्म्स के भी हैं, हरिकेन भी हैं, उनकी फ्रीक्वेंसी जो है वो ऑन इंक्रीज हो रही है, ज़्यादा हो रही है, और उनकी जो इंटेंसिटी भी और फ्रीक्वेंसी दोनों ज़्यादा हो रही है। ये हमने पाकिस्तान में भी ऑब्जर्व किया है और केस में इसी तरह पिछले तकरीबन 8-10 सालों में खास तौर पर फ्लड्स की फ्रीक्वेंसी जो है वो हर साल तकरीबन किसी न किसी इलाके के अंदर फ्लड्स आ रहे हैं, और इसी तरह कुछ खुशसाली के इवेंट्स भी जिस जगह पे हैं बलूचिस्तान में और दूसरी जगहों पे, वो भी फ्रीक्वेंसी कुछ ज़्यादा हो रही है। इस तरह की सूरत हाल है। एलिनो एक इवेंट है लेकिन क्लाइमेट चेंज के साथ उसका लिंक ये है कि एलिनो की अक्रंस की जो फ्रीक्वेंसी है वो ज़्यादा हो रही है।
अच्छा आसिम जहा साहब, मुझे बताइए कि क्या ये जो एल नीनो इफेक्ट है ये वेदर रिलेटेड होता है, और यहाँ अमेरिका में या दूसरी मुल्कों में ये कब तक इफेक्टिव रहेगा?
जी, जिस तरह अभी डॉक्टर कमरुज़मान साहब ने बताया है कि ये एल नीनो जो है इसकी फ्रीक्वेंसी चेंज हो रही है, और उसकी कुछ तो प्रिडिक्शन हो सकती है, कुछ फोरकास्टिंग हो सकती है कि ये कब तक रहेगा, लेकिन उसकी उसमें ज्यादा अनसर्टनिटी भी बहुत ज्यादा है। इस वक्त हम लोग एक प्रोजेक्ट के ऊपर काम कर रहे हैं जिसमें हम लोग, उसका प्रोजेक्ट का नाम है एल नीनो रेडी नेशंस, के किस तरीके से डिफरेंट ममालिक की उनकी तैयारी की जाए कि किस तरीके से एल नीनो की तैयारी हो, और उसके ऊपर फोरकास्टिंग के ऊपर किस तरीके से एक्शन कर सकते हैं। उसके ऊपर हो सकती है कोशिश के जो अभी तक जो नजर आ रहा है प्रोजेक्शंस, नोवा की जो प्रोजेक्शंस हैं वो यही है कि ये तकरीबन अभी अगले साल के आखिर तक जरूरी रहेगा, यानी कि अभी स्प्रिंग और समर तक तो जरूर है, हो सकता है कि अगले साल के आखिर तक भी रहे एल नीनो। अभी उसके ऊपर लेकिन के यकीनी तौर पे नहीं कहा जा सकता कब खत्म होगा, ये उसी वक्त पता चलता है जब हम जब ये खत्म हो जाता है तो उस वक्त पता चलता है ये वाकई खत्म हो गया है। तो उसके लिए हमें बाकायदा मेजरमेंट्स करनी पड़ती हैं पैसिफिक ओशन के अंदर और दूसरी जगहों पे जहाँ पे के आप जो समुद्री पानी है उसकी जो टेम्परेचर जो लिया जाता है हर जगह पे मुख्तलिफ जगहों पे सेंसर्स के साथ, तो उससे पता चलता है कि कब ये खत्म होगा। लेकिन ये जो इस वक्त कंप्यूटर मॉडल्स जो है उनकी प्रोजेक्शंस यही है कि ये तकरीबन अगले साल के आखिर तक रहेगा।
अच्छा, तो अब एक सवाल यहाँ ये पैदा होता है, एक लेमैन की हैसियत से ये सवाल मैं भी पूछ सकता हूँ या कोई भी पूछ सकता है कि अगर ये पैटर्न कंटिन्यू करता है तो जैसे अब सर्दियों में हम गर्मी महसूस कर रहे हैं, तो क्या ये भी हो सकता है कि जब वो समर हो तो वहाँ उसमें कुछ सर्दियों का वक्त भी आए, पीरियड आए, जैसे सर्दियों में गर्मी का पीरियड आ रहा है?
जी बिल्कुल, इस वक्त प्रोजेक्शंस ये हैं कि एल नीनो की वजह से जो नॉर्दर्न यूनाइटेड स्टेट्स है, सिर्फ यानी कि मैं यूनाइटेड स्टेट्स की अगर बात करूं तो नॉर्दर्न यूएस में जो है ज्यादा गर्मी होगी, लेकिन ये कि सदरन यूनाइटेड स्टेट्स में जिस तरह टेक्सस हो गया, जॉर्जिया, एलाबामा, यहाँ पे मौसम की नस्बत ज्यादा सर्दी होगी बनस्बत के जो एवरेज होती है क्लाइमेटोलॉजिकली।
अच्छा,
तो उस हिसाब से देखा जाए तो इसकी जो मुख्तलिफ जो जिस तरह एक्सट्रीम्स हैं और जो एक मसलन एक वो ज्यादा हो जाती है हर जगह के ऊपर।
डॉक्टर कमरुज़मान चौधरी साहब, मेरे पास 30 सेकंड है, ये बताइए कि इस पैटर्न को कंट्रोल करने के लिए कुछ किया जा सकता है?
इसकी सिर्फ प्रिडिक्शन और इसके लिए इसकी तैयारी की जा सकती है कि अगर इसे किसी जगह तो खुशसाली है तो उससे जो उसके असरात एग्रीकल्चर प्रोडक्शन पे पड़ेंगे उसकी तैयारी की जा सकती है, और इसके मतलब इसको रोका नहीं जा सकता, इसके जो असरात हैं उन साथ उनको अडॉप्ट किया जा सकता है
और उनसे निपटने के लिए कोशिश की जा सकती है, इसलिए कि नेचुरल फिनोमेना है। बहुत बहुत शुक्रिया जनाब आसिम ज़िया साहब और डॉक्टर कमरुज़मान चौधरी साहब, आप तमाम साहिबान का। सामिन, अब हमारे प्रोग्राम का वक्त ख़त्म होता है, अपने मेज़बान कमर अब्बास जाफरी को आइंदा प्रोग्राम तक के लिए इजाज़त दीजिए। खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa। हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।